शुभ प्रभात। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा ईश्वरी बरालसँगै नरेन्द्र सापकोटाको नमस्कार। नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनसहित रेडियो थाहा संचार हेटौँडाबाट पनि सुन्न सकिन्छ।
आज मिति 2077 साल मङ्सिर 20 गते शनिबार, नेपाल सम्बत 1141, डिसेम्बर 5 तारिक सन् 2020।
नेपाल परिवेश सुरु गरौँ मुख्य समाचारका शीर्षकहरूबाट।
कोरोना विरुद्धको खोप भण्डारणदेखि व्यवस्थापनसम्मको काम सुरु, आयल गते सुरुमा स्वास्थ्य कर्मीलाई लगाइने।
नेकपामा दुवै अध्यक्षको अडान कायमै, आज सचिवालय बैठक। सत्ता र प्रतिपक्षी दलका कार्यालयमा शीर्ष नेताका कार्यकक्षमा ताला, निवासबाटै भेटघाट र गुटका गतिविधि।
वायु सेवा निगम बोर्डमा अर्का सदस्य पनि यति समूहकै। वैदेशिक मुद्रा भण्डारण हालसम्मकै उच्च, अब डलरमा लिएको ऋण रुपियाँमा तिर्न पाइने।
विश्वभर एकै दिन 6.5 लाख बढी कोरोना संक्रमित थपिए, अमेरिकामा मात्रै 2,14,000 जनामा संक्रमण पुष्टि।
र च्याम्पियन्स लिग फुटबलमा बर्नमाउथद्वारा बर्नले 4-0 गोलले पराजित।
कृषि तथा पशु पन्छी कर्जामा, विदेशबाट फर्केका युवाले गरेको व्यवसायमा, महिला उद्यमीलाई पारम्परिक व्यवसायमा र अन्य तोकिएकोमा
चाहिएको बेला पाइने होइन होला।
सेन्चुरी बैंकले त मागेको कागजात पेश गरेमा 5 दिन भित्रै कर्जा दिन्छ।
आफ्नो त बाटो नभएको खेतबारी छ, त्यसलाई दिदी त नमान्ने होला।
बाटो नभएको गाउँको खेतबारी पनि यो बैंकले मान्छ दिदी।
विस्तृत जानकारीको लागि सेन्चुरी कमर्सियल बैंकको नजिकैको शाखामा सम्पर्क गर्नुहुन अनुरोध छ। सेन्चुरी कमर्सियल बैंक, सरल बैंकिङ सबैका लागि।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
समाचार अब विस्तारमा। स्वास्थ्य मन्त्रालयले कोरोना विरुद्धको भ्याक्सिन भण्डारणदेखि व्यवस्थापन गर्न छुट्टा छुट्टै समिति बनाएर काम अघि बढाएको छ। अमेरिकी कम्पनी फाइजर र मोडर्ना, बेलायतको अक्सफोर्ड विश्वविद्यालय, रुसी स्पुत्निक 5 खोपको अन्तिम परीक्षण भइरहेका बेला मन्त्रालयले खोप व्यवस्थापन गर्न भ्याक्सिनको द्रुत कार्ययोजना पारित गरेको हो। मन्त्रीस्तरीय निर्णयबाट बिहिबार पारित योजनामा 8 क्षेत्र पहिचान गरी समिति गठन गरिएको छ। सरकारले सहज रूपमा भ्याक्सिन आयात गर्न यसअघि नै औषधि अध्यादेश जारी गरेर कानूनी बाटो खुला गरिसकेको छ। भ्याक्सिन ल्याउन, भण्डारण गर्न, खोप लगाउने व्यक्तिको पहिचान लगायतको काम गर्न 8 समिति गठन गरिएको मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले बताउनुभयो। कार्ययोजना अनुसार खोप व्यवस्थापनको छुट्टै सचिवालय रहनेछ। सचिवालयको संयोजक स्वास्थ्य सेवा विभागका महानिर्देशक हुनेछन्। विभागका महानिर्देशक दिपेन्द्र रमण सिंह हुनुहुन्छ। त्यस्तै खोप व्यवस्थापनको प्राविधिक तयारी समितिमा विज्ञहरूलाई राखिएको छ। यो समितिको संयोजकमा खोप विज्ञ तथा बाल स्वास्थ्य महाशाखाका पूर्व निर्देशक डाक्टर श्यामराज उप्रेती हुनुहुन्छ। यस्तै पूर्वाधार विश्लेषण तथा आवश्यकताको आकलन गर्ने अर्को समिति बनाइएको छ। जुन समितिले खोप भण्डारण गर्न आवश्यक पूर्वाधार कस्तो हुन्छ र अहिले कति डिग्रीसम्मको खोप राख्न सकिन्छ भन्ने आकलन गर्नेछ। मन्त्रालयले स्वास्थ्य सेवा विभागका आपूर्ति व्यवस्थापन शाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक चुडामणी भण्डारीको संयोजकत्वमा यो समिति गठन गरिएको छ। खोप भित्रिएपछि कसलाई लगाउने भन्ने निर्धारण गर्न समेत सेवाग्राहीको प्राथमिकीकरण गर्ने टोली उपचारात्मक महाशाखा निर्देशकको संयोजकत्वमा बनाइएको छ। त्यस्तै परिचालन योजनाको संयोजक डाक्टर भीमसिंह तिङ्करीलाई तोकिएको छ। मन्त्रालयका नीति योजना अनुगमन महाशाखा प्रमुख डाक्टर गुणराज लोहनीलाई खोप कोष सञ्चालन समिति र सार्वजनिक सूचना प्रभाव संयोजक तोकिएको छ। अनुगमन, नियमन, अनुसन्धान तथा क्लिनिकल व्यवस्थापन गर्न मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डाक्टर विकास देवकोटालाई जिम्मेवारी दिइएको छ। सरकारले 15 मुनिका बालबालिकालाई खोप लगाउने कुनै पनि योजना बनाएको छैन। कुल जनसङ्ख्याको 28% अर्थात 84,15 मुनिको बालबालिका रहेको अनुमान छ। पहिलो त उनीहरू कम जोखिममा हुन्छन्, अर्को पाटो भनेको 15 मुनिकालाई लगाउने भ्याक्सिन नै छैन। खोप व्यवस्थापन प्राविधिक कमिटीका संयोजक डाक्टर उप्रेतीले भन्नुभयो, अहिले ट्रायल भइरहेको खोप 15 मुनिकालाई प्रभावकारी पनि छैन। नेपालमा 10 वर्षभन्दा मुनिका बालबालिका मात्रै 5,886 जना संक्रमित भइसकेका छन्। यो संख्या कुल संक्रमितको 2.46% हुन्छ। नेपालमा खोप आए लगत्तै सुरुमा स्वास्थ्य कर्मीलाई लगाउने तयारी छ। भ्याक्सिन सुरुमा स्वास्थ्य कर्मीलाई, 15 मुनिका बालबालिकालाई भने खोप लगाउने योजना सरकारले बनाएन। कान्तिपुरमा समाचार छ।
विशेषज्ञहरूले कोविड 19 विरुद्धको खोप ल्याउन नेपालले उत्तर र दक्षिणका छिमेकी चीन र भारतसँग विशेष सहकार्य गर्नुपर्ने सुझाव दिएका छन्। चीन र भारतले प्रयोग गर्ने खोप नेपालका लागि समेत उपयुक्त हुन सक्ने उनीहरूको भनाइ छ। कोविड विरुद्धको खोपका लागि सरकारले तुरन्त चीन र भारतसँग सघन सम्वाद सुरु गर्नुपर्छ। हाल राज्यले खोपका लागि गरेको प्रयास अत्यन्तै सुस्त देखिएको छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक एवं कोरोना खोप व्यवस्थापन समितिका सदस्य डाक्टर जीडी ठाकुरले भन्नुभयो, खोप उपलब्धताका लागि युरोप र अमेरिका भन्दा बढी ध्यान चीन र भारततिर दिँदा त्यो दीर्घकालीन हुन्छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डाक्टर बाबुराम मरासिनीले प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र चीन लगायतका अन्य खोप निर्माता मुलुकका सरकार प्रमुखसँग प्रत्यक्ष फोन सम्पर्क गरेर खोपका लागि पहल बढाउने बताउनुभयो। पहल बढाउनका लागि आग्रह गर्नुभएको हो। नेपालीको जीन रहन सहन खानपान वातावरण आर्थिक अवस्था स्वास्थ्य पूर्वाधार र संरचना आधारभूत अवस्था चीन र भारतसँग मिल्दोजुल्दो भएकाले त्यहाँ उपयोग गरिने कोविड विरुद्धको खोप युरोप अमेरिका भन्दा उपयोग हुने दाँजोमा नेपालका लागि उपयुक्त हुने डाक्टर ठाकुरको दावी रहेको छ। विज्ञहरूले ग्लोबल एयरलाइन्स फर भ्याक्सिन एन्ड इम्युनाइजेसन गाभीको व्यवस्थापनमा कोभ्याक्स सुविधाबाट सहुलियत दरमा आउने भनिएको खोप सम्पूर्ण नेपालीका लागि अपुग हुने भएकाले खोप आपूर्तिको दिगो र विश्वसनीय साझेदारसँग संवाद र निर्भरताका लागि पहल गर्नुपर्ने आवश्यकता औल्याएका छन्। भारत र चीनमा बन्ने खोप नेपाललाई उपयुक्त शीर्षकमा आजको कान्तिपुरमा समाचार छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कोविड 19 खोपमा विश्वव्यापी पहुँच हुनुपर्ने बताउनु भएको छ। उहाँले विश्वमा खोप आउन साथ त्यसको विश्वव्यापी पहुँच हुनु पर्ने आवश्यकता औल्याउनु भयो। खोप भनेको विश्वव्यापी अत्यावश्यक सामग्री हो, यो नाफा कमाउने साधन हुनुहुँदैन, उहाँले भन्नुभयो। संयुक्त राष्ट्रसङ्घ महासभाको 31 विशेष सत्रमा कोविड महामारी लक्षित बहसमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विश्वव्यापी महामारी, जलवायु परिवर्तन, बढ्दो असमानता, भोक र गरिबी जस्ता चुनौतीको सामना गर्न विश्वव्यापी सद्भाव र सहकार्य जरुरी रहेकामा जोड दिनुभयो। कोविड खोपमा विश्वव्यापी पहुँच हुनुपर्छ प्रधानमन्त्री, गोर्खापत्रमा समाचार छ।
एक अर्काप्रति गम्भीर आरोप प्रत्यारोप सहितका बेग्ला बेग्लै राजनैतिक प्रस्ताव अगाडि सारेका नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड सहितको नयाँ विकल्पबारे सम्वादै नगरी आफ्नै रणनीतिलाई बलियो बनाउने दिशातिरै अग्रसर देखिएका छन्। दुवै पक्षका आफ्ना अडानबीच सहमति खोज्न दोस्रो तहका नेताहरूको दौडधुप चले पनि उल्लेखनीय प्रगति भएको छैन। तीन दिनको स्थगनपछि आज सचिवालयको बैठक बस्दैछ, तर निकास बैठकबाट वा दुई अध्यक्ष बीचको सम्वादबाट भन्नेमा ओली र प्रचण्ड एवं वरिष्ठ नेता माधव कुमार नेपाल समूहबीच मतभेद कायमै छ। ओलीले बैठक स्थगन गरेर अनौपचारिक छलफलमा जोड दिनुभएको छ भने प्रचण्ड नेपाल समूह आजको सचिवालय बैठक मार्फत सबै विषय स्थायी कमिटीमा प्रवेश गराउने तयारीमा हुनुहुन्छ। पछिल्लो सत्र मङ्सिरमा बसेको सचिवालय बैठक यता ओली र प्रचण्ड बीच औपचारिक सम्वाद नभएपछि प्रधानमन्त्री निकट नेताहरूले प्रचण्डलाई भेटेर बहुमत अल्पमतको प्रक्रियाबाट अगाडि बढ्दा पार्टी एकता भङ्ग हुने सन्देश दिँदै सहमतिका लागि सम्वादमा बस्न आग्रह गर्नुभएको छ। तर प्रचण्डले भने प्रधानमन्त्री ओलीले सहमति खोजेको हो भने त्यसको आधार बैठकमै प्रस्तुत गर्नुपर्ने भन्दै आज डाकिएको सचिवालय बैठक नरोकिने जवाफ फर्काउनु भएको छ। प्रधानमन्त्रीको सन्देश लिएर उपप्रधानमन्त्री ईश्वर पोखरेलले हिजो र महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुभाष नेमाङले अस्ति बिहिबार खुमलटार स्थित निवासमा पुगेर अध्यक्ष प्रचण्डसँग भेटवार्ता गर्नुभएको थियो। उहाँहरूले दुई अध्यक्षको सहमतिबाटै पार्टी एकता भएकाले त्यसमा दायाँ बायाँ गरेर अगाडि बढ्दा पार्टी एकता दुर्घटनामा पर्ने भन्दै केही दिन पुनः बैठक रोकेर छलफलमा बस्न प्रस्ताव गर्नुभएको थियो। आज नेकपाको सचिवालय बैठक, निकास बैठकबाट प्रचण्ड नेपाल समूह, अनौपचारिक सम्वादबाट सहमति ओली समूह, आजको नयाँ पत्रिकामा समाचार छ।
लोकतन्त्र, विधि पद्धति र संस्थागत निर्णयको सन्देश दिने मुख्य दायित्व देशका प्रमुख दुई राजनैतिक दल सत्तारूढ नेकपा र विपक्षी काङ्ग्रेसको काँधमा छ। तर आन्तरिक झगडामा फँसेका दुवै दल विधि पद्धति र संस्थागत निर्णयमा होइन, सीमित नेताको सोच र गतिविधिमै चलेका छन्। नेता कार्यकर्ताको बाक्लो आउजाउ हुनुपर्ने ती पार्टीका केन्द्रीय कार्यालय सुनसान छन्। शीर्ष नेताहरूले आफ्नो निवासलाई नै बैठक, भेटघाट र उठबसको शक्ति केन्द्र बनाएका छन्। अर्कोतिर पार्टी कार्यालयमा नेताहरूको कार्यकक्षमा ताला लगाइएको छ। ताला कार्यकक्षमा मात्र होइन, पार्टीको विधि पद्धतिमा पनि लागेको छ। देशलाई नेतृत्व गरिरहेको सत्तारूढ नेकपाको पार्टी मुख्यालय धुम्बाराई र पेरिस डाँडा सुनसान मात्रै होइन, अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डसहित 9 सदस्यीय सचिवालयका नेताहरूको कार्यकक्षमा ताला लगाइएको छ। 8,00,000 सदस्य रहेको दावी गर्ने नेकपाले आगामी 25 चैतका लागि पार्टी एकतापछिको पहिलो महाधिवेशन मिति पनि तोकेको छ। तर पार्टी केन्द्रीय कार्यालयमा सन्नाटा छ। बरु ओली र प्रचण्ड एकले अर्कालाई खुमलटार र बालुवाटारमा बसेर गुटबन्दी गरेको आरोप लगाउँदै आएका छन्। महाधिवेशन आउन 4 महिना अघिसम्म त्यसको तयारीसँग सम्बन्धित कामका लागि सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीका कोही पनि नेता कार्यकर्ता केन्द्रीय कार्यालय धुम्बाराई गएका छैनन्। विशेषत स्वास्थ्यलाई कारण जनाएर केन्द्रीय कार्यालय धुम्बाराई जान खासै नरुचाउने प्रधानमन्त्री ओलीले 13 मङ्सिरमा पेश गरेको राजनैतिक प्रतिवेदनमा कार्यकारी अध्यक्ष प्रचण्डले पार्टीको कुनै पनि कामको जिम्मेवारी नलिएको आरोप लगाउनु भएको छ। यस्तै 14 महाधिवेशनको मिति नजिकै गर्दा देशभर काँग्रेस नेता कार्यकर्ताको दौडधुप बाक्लिएको छ। तर ललितपुर सानेपास्थित काँग्रेस मुख्यालय सुनसान छ। कोरोना सङ्कटबीच नेताहरूको सक्रियता बढे पनि त्यसको चहलपहल पार्टी मुख्यालयमा देखिँदैन। तथापि सत्तारूढ नेकपाको तुलनामा विपक्षी काँग्रेसको केन्द्रीय कार्यालय अलि बढी चलायमान देखिन्छ। नेताहरूलाई पार्टी कार्यालय जान समेत केन्द्रीय समिति बैठक र विशेष भेटघाट नै हुनुपर्छ। पार्टी सभापति शेरबहादुर देउवासहित पदाधिकारी र केन्द्रीय सदस्य नै कार्यालय जाँदैनन्। तर निवास तीन नेताहरूको निवासमा बाक्लो भीड देखिन्छ। नेताहरूको निवासमा कोरोना महामारी बिर्साउने गरी भेटघाट भइरहेका छन्। नेकपा र काँग्रेस केन्द्रीय कार्यालयमा शीर्ष नेताका कार्यकक्षमा ताला, निवासबाटै भेटघाट र गुटका गतिविधि। नयाँ पत्रिकामा समाचार छ।
प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस सरकारको पछिल्लो कदम विरूद्ध सड़कमा उत्रने भएको छ। कोरोना भाइरसको नियन्त्रण र त्यसले निम्त्याएको असहजताबाट मुलुकलाई उतार्नुको सट्टा लोकतान्त्रिक शासन व्यवस्थाको खिल्ली उडाउँदै फरक मत राख्ने राजनैतिक दललाई निषेध गर्न थालेको ठहर गर्दै काँग्रेसले सरकार विरूद्ध सड़कमा उत्रने निर्णय गरेको हो। सभापति शेरबहादुर देउवाको निवास बुढानीकण्ठमा हिजो दिउँसो बसेको पदाधिकारी र पूर्व पदाधिकारीको आकस्मिक बैठकले बुधबार पार्टी नेता रामचन्द्र पौडेललाई तनहुँमा पुल उद्घाटनमा लगाएको रोकलाई सरकारले अधिनायकवादी आकांक्षाको संज्ञा दिएको छ। सरकारको जनविरोधी कदम विरुद्ध पार्टीले आउँदो मङ्सिर 29 गते देशव्यापी विरोध प्रदर्शन गर्ने निर्णय गरेको जानकारी दिँदै उपसभापति विमलेन्द्र निधिले भन्नुभयो, सरकारले संसदको बैठक बोलाउन गरेको आलचाल, आर्थिक अनियमितता, कोरोना भाइरस नियन्त्रण र त्यसले पारेको प्रभावमा गरेको व्यवस्था तनहुँ घटनाको विरोधमा पार्टीले मङ्सिर 29 गते देशैभर विरोध कार्यक्रम गर्नेछ। सरकार अहिलेको आवश्यकता संविधान कानून अनुसार जे गर्नु गर्ने हो त्यो काम नगरेर निषेध, आर्थिक अनियमितता सहितका काममा उद्दत भएर मुलुकलाई असहजतातिर धकेल्न सक्रिय रहेको निष्कर्ष निकाल्दै काँग्रेसले अब चुप लागेर बस्ने अवस्था नरहेको जनाएको छ। सरकार विरुद्ध काँग्रेस सडकमा आजको नागरिकमा समाचार छ।
नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लग इन गर्नुहोस्। आइसर अर्थात माइलेजको बादशाह आइचरको अफरले ल्याउने छ यसपाली दशैं र तिहारमा खुसियाली। आइचरका बस, ट्रक र टिप्परको हरेक खरिदमा पाउनुहोस् हात खाली नजाने स्योर साथ फुल चोइस अफर। कुनै पनि सेगमेन्टको खरिदमा 1,00,000 रुपियाँसम्मको नगद छुट, साथै मोटरसाइकल, स्कुटर, मोबाइल, ल्यापटप तथा स्मार्ट टेलिभिजन प्राप्त गर्ने सुनौलो मौका र निशुल्क सामग्री सहित 2 वर्षको फ्री सेड्युल सर्भिसिङ। आइचरका बस, ट्रक र टिप्पर माथि ढुक्कको लगानी, त्यसमाथि उपहारै उपहार, छानी छानी। विस्तृत जानकारीको लागि नजिकैको आइचरको सोरुम अथवा फोन 9803-11518 र 9803-11549 सम्पर्क गर्नुहोस्।
यो हो थाह संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
हामी थाहा संचार नेटवर्कबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
अब बाँकी समाचार। राष्ट्रिय ध्वजवाहक नेपाल वायु सेवा निगमको संचालक समितिमा यति एयरलाइन्सका प्रतिनिधिको प्रभाव झन्झनै बढेको छ। आन्तरिक रूपमा यति तथा तारा एयर तथा अन्तर्राष्ट्रिय रूपमा हिमालय एयरलाइन्स मार्फत निगमलाई थला पार्ने कोसिस भइरहेको छ। त्यसैले निगमको बोर्डमा धमाधम यतिका प्रतिनिधि नियुक्त भइरहेका छन्। गत असारमा यति समूहको स्वार्थ अनुसार अल्टिच्युड एयरका अध्यक्ष फुर गेलजे शेर्पालाई नियुक्त गरिएको थियो। अहिले यतिकै प्रतिनिधि ईश्वरी पौडेललाई नियुक्त गरिएको छ। पौडेल उनै व्यक्ति हुन् जसले पाथिभराको 317 रोपनी सरकारी जग्गा 80 वर्षका लागि यतिलाई जिम्मा लगाउने निर्णय गरेका थिए। यति समूहकै लगानी रहेको अल्टिच्युड एयरका अध्यक्ष शेर्पालाई गत असार 15 निगमको संचालक समितिमा नियुक्त गरिएको थियो। विरोधपछि उनी अल्टिच्युड एयरबाट अलग भएका थिए, तर 4 महिनापछि पौडेललाई नियुक्त गरिएको छ। कैलाश हेलिकप्टर कम्पनीमा समेत रहेका उनी यति समूहकै लगानीमा पाथिभरामा निर्माण गर्न लागि केवल कारमा सियर सदस्य छन्। पौडेल यति समूहकै लविङमा नेपाल नागरिक उड्डयन प्राधिकरणको संचालक समितिमा समेत रहेका थिए। उनलाई तत्कालीन पर्यटन मन्त्री कृपासुर शेर्पाले संचालक समितिमा नियुक्त गर्नुभएको थियो। वर्तमान सरकार बनेपछि उनलाई पाथिभरा विकास समितिको सदस्यमा नियुक्त गरिएको थियो। खासमा पाथिभरामा केवलकार संचरण गर्न यति समूहले सरकारी जग्गा लिन खोजेको थियो। त्यो निर्णय गराउन उनलाई संचालक समितिमा नियुक्त गरिएको हो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एक अधिकारी भन्छन् पाथिभराको जग्गा यति लाई दिने निर्णय भएको छ। त्यस बापत पौडेलले पनि सेयर पाएका छन्। अब यति र हिमालय एयरको पक्षमा भूमिका खेल्न उनलाई नेपाल एयरको संचालक समितिमा नियुक्त गरिएको हो। यतिका प्रतिनिधि धमाधम निगममा संचालकहरू नियुक्त भएपछि चिन्तित त्यहाँका कर्मचारी भन्छन् एनसेलका प्रतिनिधिहरू नेपाल टेलिकमका नियुक्त हुने प्रतिनिधिहरूले नियुक्त भए जस्तै हो। सार्वजनिक सम्पत्ति ध्वस्त बनाउन जे आवश्यक छ अहिले त्यही काम भइरहेको छ। राष्ट्रिय ध्वजवाहकमाथि ज्याजति निगम बोर्डमा अर्का सदस्य पनि यति समूहकै आजको नयाँ पत्रिकामा समाचार छ।
कोरोना महामारीका कारण मुलुकको आर्थिक गतिविधि कमजोर भएको अवस्थामा वैदेशिक मुद्रा भण्डारण अर्थात् सञ्चिति भने वृद्धि भएको छ। राष्ट्र बैङ्कले वैदेशिक मुद्रा सञ्चिति हालसम्मकै सबैभन्दा बढी भएको जनाएको छ। वैदेशिक मुद्रा भण्डारण बढेको फाइदा यहाँका ऋणीले पाउने भएका छन्। हाल राष्ट्र बैङ्कसँग विदेशी मुद्राको सञ्चिति वृद्धि भएर कुल 14,70,26,00,00,000 रुपियाँ पुगेको छ। यसलाई शुक्रबार हिजोका लागि निर्धारण भएको अमेरिकी डलरको भाउ अनुसार हिसाब गर्दा करिब 11,75,00,00,000 हुन आउँछ। अब यसले आगामी 15 महिनाको आयात धान्ने राष्ट्र बैङ्कको दावी छ। विगतका वर्षमा राष्ट्र बैङ्कसँग यति धेरै विदेशी मुद्राको सञ्चिति थिएन। हाल विदेशबाट आउने विभिन्न वस्तुको आयात घटेर यहाँबाट पठाउने सामानको निर्यात बढेकाले विदेशी मुद्राको सञ्चिति बढेको राष्ट्र बैङ्कले जनाएको छ। नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्ष 77-78 लागि जारी गरेको मौद्रिक नीतिको समीक्षाले अब डलरमा ऋण लिएकालाई नेपाली रुपियाँमा तिर्न पाउने सहुलियतपूर्ण व्यवस्था गरिदिएको छ। अहिले वाणिज्य बैङ्कले 98 अर्ब रुपियाँ विदेशी मुद्रा ऋण दिएका छन्। यस्तो प्रावधान विशेष गरी पर्यटकीय होटल र वायु सेवामा लागू भइरहेको थियो। कोरोना महामारीका कारण सबैभन्दा बढी प्रभावित क्षेत्र पनि पर्यटकीय होटल र वायु सेवा प्रदायक कम्पनीहरू नै छन्। त्यसैले राष्ट्र बैङ्कले मौद्रिक नीतिको समीक्षा मार्फत उनीहरूलाई केही सहजीकरण गर्न खोजेको देखिन्छ। वैदेशिक मुद्रा भण्डारण हालसम्मकै उच्च, अब डलरमा लिएको ऋण रुपियाँमा तिर्न पाइने राजधानीमा समाचार छ।
आयल निगमले अम्लेखगंज मोतिहारी पेट्रोलियम पाइपलाइनबाट पेट्रोल पनि आयात गर्ने तयारी थालेको छ। झन्डै 15 महिनादेखि पटनाबाट डिजेल आयात गरिरहेको निगमले भारतीय आयल कर्पोरेसन आइओसीले मोतिहारीमा भर्टिकल ट्याङ्क बनाए लगत्तै पाइपलाइनबाटै पेट्रोल आयात गर्ने योजना बनाएको हो। निगमका अनुसार मोतिहारीमा करिब 8 महिनामै ट्याङ्क निर्माण सम्पन्न हुँदैछ। यस अवधिमा नेपालका तर्फबाट पनि सम्पूर्ण तयारी गरिनेछ। आइओसीले मोतिहारीमा ट्याङ्क लगायत बनाउने काम 2021 अक्टोबरसम्म सक्ने लक्ष्य राखेको निगमको 12 अम्लेखगंज स्थित 2 नम्बर प्रादेशिक कार्यालय प्रमुख भरत रेग्मीले जानकारी दिनुभयो। यस अवधिमा अम्लेखगंजमा 8,200 किलोमिटरको भण्डार पेट्रोल ट्याङ्क निर्माण थालिने उहाँले बताउनुभयो। सम्पूर्ण तयारीपछि मोतिहारीबाटै पम्पिङ गरेर पेट्रोल आयात गरिने रेग्मीले जानकारी दिनुभयो। आयोसीले माघसम्मै निर्माण सम्पन्न गर्ने योजना बनाएको थियो। अक्टोबर 2021 सक्ने लक्ष्य राखेको छ। 10 महिनाभित्र निर्माण सकिन्छ। अमलेखगंज मोतिहारी पाइपलाइन योजनाका समेत प्रमुख रहेका रेग्मी भन्नुहुन्छ, यही अवधिमा नेपालतर्फ गर्नुपर्ने भण्डारण विस्तारको काम पनि तीव्र पार्छौं। अमलेखगंज पाइपलाइनबाट पेट्रोल पनि। आजको कान्तिपुरमा समाचार छ।
सरकारले गुपचुप राखेको उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन असन्तुष्ट सदस्यहरूले हिजो सार्वजनिक गरेका छन्। मन्त्री परिषदले शिक्षा मन्त्री गिरिराज मणि पोखरेलको अध्यक्षतामा गठन गरेको आयोगले दिएका सुझावसहितको प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीले 2075 माघदेखि गुपचुप राख्नु भएको थियो। आयोगका बहुमत 13 सदस्यले दरबार हाईस्कूलमा प्रतिवेदनको पुस्तक नै तयार गरेर सार्वजनिक गरेका हुन्। आयोगका सदस्यहरू श्याम श्रेष्ठ, विद्यानाथ कोइराला, सुजन बाबु मरहट्टा, विमल कुमार फुयाल, राम स्वार्थ राय, कृष्ण प्रसाद पौडेल, टंकनाथ शर्मा, चक्रमान विश्वकर्मा, सुसन आचार्य, बाबुराम थापा, लक्ष्मण शर्मा, सदानन्द कणेल र मीन बहादुर विष्टले प्रतिवेदन सार्वजनिक गरेका हुन्। 25 जना मध्ये आयोग अध्यक्ष तथा शिक्षा मन्त्री पोखरेल, पूर्व शिक्षा मन्त्री सहित सरकारी पदमा रहेका तथा नियुक्ति पाएका र निजी विद्यालयतर्फका सदस्यले विज्ञप्तिमा हस्ताक्षर गरेका छैनन्। आयोगले 2075 माघ 1 गते प्रधानमन्त्री निवास बालुवाटारमा ओलीलाई प्रतिवेदन बुझाएको थियो। प्रधानमन्त्री ओलीले त्यति बेला प्रतिवेदन अध्ययन गरेर सार्वजनिक गरिने बताउनु भएको थियो। निजी विद्यालयलाई गैर नाफामूलक बनाउने लगायत सिफारिसका कारण सरकारले प्रतिवेदन सार्वजनिक नगरेको स्रोतको दावी छ। आयोगका सदस्य तथा शिक्षाविद विद्यानाथ कोइरालाले सरकारले सुझावहरू कार्यान्वयन गर्नुपर्नेमा सार्वजनिक बहस र छलफलमा समेत नल्याएकोमा असन्तुष्टि जनाउनुभयो। सरकारले लुकाएको शिक्षा प्रतिवेदन बाहिरियो। कान्तिपुरमा समाचार छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहित थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
ए दिदी, खाली सिट हुँदा हुँदै एकै ठाउँमा टाँसिएर नबस्नुहोस् न, कोरोनाको जोखिम छ, त्यो खाली सिटमा एक्लै बस्नुहोस्।
ऊ मेरो साथी हो क्या? कति दिनपछि भेटेको आज?
ए दिदी, कोरोनाले साथी नातागोता भन्दैन, खाली सिटमा बस्नुहोस् न, मास्क लगाएको पनि मिलेन, नाक र मुख राम्रोसँग छोपिने गरी अलि मिलाएर लाउनुहोस्।
कोरोना भन्दै धेरै नखोक है भाइ, ल गए अर्को सिटमा, आफ्नो साथीसँग पनि बस्न नपाउने कसैको नभएको गाडी।
खोकेको होइन दिदी, सार्वजनिक यातायातबाट कोरोना सर्ने जोखिम बढेकोले सचेत हुन आग्रह गरेको हो। हामीले गाडीभित्र अपनाउने सावधानी अपनाएका छौँ। यात्रुहरूले पनि मास्क राम्रोसँग लगाउने, भौतिक दूरी कायम गर्ने जस्ता व्यवहारमा पालना गरिदिनु पर्यो नि।
अनि साबुन पानीले हात धुने, बारम्बार छोइरहने सतह पनि त सफा गर्नु पर्ला नि।
कति राम्रो कुरा थप्नुभयो, त्यो हामी गर्छौँ दिदी, बरु दिदीले पनि गर्नुहोस् है।
धन्यवाद भाइ, कुरा बुझे, अब व्यवहार गर्छु।
जाउ जाउ गुरुजी।
सार्वजनिक यातायातमा यात्रा गर्ने र गराउने सबैले सावधानी अपनाऊ, कोरोनाबाट बचाऊ र बचाऊ।
स्वच्छ परिवार सुखको आधार।
राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र वाटर एड नेपालद्वारा जनहितमा जारी।
यहाँहरूको सेवामा मेगा ब्याङ्क प्रस्तुत गर्दछ मेगा विश्वास बचत खाता भर्जन 2020।
वार्षिक ब्याज दर 5%,
निशुल्क भिजा डेबिट कार्ड, निशुल्क मोबाइल ब्याङ्किङ,
निशुल्क इन्टरनेट ब्याङ्किङका साथै लकर सुविधामा 25% छुट,
क्रेडिट कार्ड तथा ट्राभल कार्डमा पनि 50% छुट सहित अन्य धेरै सुविधाहरू।
त्यसैले आकर्षक प्रतिफल र अत्याधुनिक सेवा सुविधाका लागि आजै नजिकैको मेगा ब्याङ्कको शाखामा गई मेगा विश्वास बचत खाता खोल्नुहोस्।
थप जानकारीका लागि मोबाइल नम्बर 9847-4846-76 मा सम्पर्क गर्नुहोस्।
यो हो थाहा सञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
नेपाल परिवेशमा अब बाँकी समाचार। चिकित्साशास्त्र स्नातकोत्तर तहमा प्रवेश परीक्षा नहुँदा अध्ययन गर्न तयारी अवस्थामा रहेका 8,000 चिकित्सक तथा अन्य स्वास्थ्यकर्मी अन्यलमा परेका छन्। प्रवेश परीक्षा समयमा हुन नसक्दा कहिले स्नातकोत्तर तहमा अध्ययन गर्ने भन्ने अन्यल देखिएको हो। गत जेठ महिनामा हुनुपर्ने स्नातकोत्तर तहको प्रवेश परीक्षा हालसम्म नहुँदा शैक्षिक सत्र प्रभावित हुने स्थिति आएको छ। चिकित्सा शिक्षा आयोगका कार्यकारी उपाध्यक्ष प्राध्यापक डाक्टर श्रीकृष्ण गिरीले गत जेठ महिनामा चिकित्सा शास्त्र स्नातकोत्तर तहका गत जेठमा हुने परीक्षा कोविड-19 का कारण रोकिन पुगेको जानकारी दिनुभयो। चिकित्सा शास्त्र प्रवेश परीक्षा नहुँदा अन्यल गोर्खापत्रमा समाचार छ।
संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले परराष्ट्र मन्त्रालयले आयोजना गर्ने द्विपक्षीय वा बहुपक्षीय उच्च स्तरीय भ्रमण र सम्बन्धित विविध कार्यक्रममा आफ्नो प्रतिनिधित्व हुने गरी सहभागिता गराउन सरकारलाई सुझाव दिने निर्णय गरेको छ। समितिले हिजो परराष्ट्र मन्त्री प्रदीप कुमार गेवाली समेत उपस्थित रहेको बैठकपछि निर्णय गर्दै समितिले उक्त सुझाव दिने निर्णय गरेको हो। समितिले सरकारलाई भ्रमणका बेला आफ्ना सदस्यहरू समेत सामेल गर्न दिएको प्रस्तावले व्यवस्थापिकाको काममाथि प्रश्न उठ्ने देखिएको छ। संसदका पूर्व सचिव सोम बहादुर थापाले अन्तर्राष्ट्रिय समितिको उक्त निर्णय गलत भएको बताउनुभयो। संसदले अनुगमन गर्ने हो, द्विपक्षीय वा बहुपक्षीय उच्च स्तरीय भ्रमणमा कार्यकारीले सहभागिता जनाउने हो, कार्यकारीसँग सामेल भएर सांसदहरू घुम्न जाने हो। उहाँले भन्नुभयो, संसदीय समितिले माग्यो कूटनीतिक भ्रमणमा कोटा। आजका पत्र पत्रिकामा समाचार छ।
परराष्ट्र मन्त्री प्रदीप गेवालीले भारतीय गुप्तचर संस्था रका प्रमुखको भ्रमणले थुप्रै परिणाम ल्याइसकेको भन्दै पुराना कुरामा अड्किएर बस्नुको अर्थ नरहेको बताउनु भएको छ। प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय समितिको हिजोको बैठकमा परराष्ट्र मन्त्री गेवालीले रका प्रमुख सामन्त गोयलको भ्रमण अपारदर्शी नभएको पनि बताउनु भयो। सत्तासीन नेकपा नेता भीम रावलले रका प्रमुख गोयलको भ्रमण र प्रधानमन्त्री केपी ओलीसँगको भेटवार्ताबारे समितिमा प्रश्न उठाउनु भएको आजका पत्र पत्रिकामा समाचार छ।
मूल्यमा भइरहेको उतार चढावका कारण सुस्त आएको नेपाली सुन बजारलाई विवाहको लगनले राहत मिलेको छ। गत महिना शून्य सरह कारोबार मङ्सिरसँगै बढ्न थालेको छ। अहिले दैनिक 15-20 किलोको हाराहारीमा सुनको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेज रत्न साक्यले जानकारी दिनुभयो। गत वर्षको मङ्सिरको तुलनामा भने कारोबार 50% नै कमी रहेको उहाँको भनाइ छ। मङ्सिरमा बिहेको लगन हुने भएकाले चहल पहल र माग दुवै बढेको छ। गत वर्षको भन्दा यस वर्ष भने 50% कम भएको अनुमान छ। साक्यले भन्नुभयो, अहिले दैनिक 15-20 किलोको कारोबार हुँदा भने केही राहत मिलेको छ। सुस्ताएको सुन बजारलाई बिहेको लगनले राहत। आजको कान्तिपुरमा समाचार छ।
पछिल्लो समय सेटिङमा मानव तस्करी मौलाएको छ। भिजिट भिसाका नाममा दैनिक 150 भन्दा बढी महिला तथा पुरुष विदेश उडिरहेका छन्। स्रोतका अनुसार दशैं यता सेटिङमा 3,000 भन्दा बढी महिला तथा पुरुष दुबईमा पुगेका छन्। त्यहाँबाट कुवेत, इराक, सिरिया लगायत देशमा घरेलु कामदारका रूपमा पठाइने गरिएको छ। तस्करीमा पर्ने केही पुरुष सहित अधिकांश महिला छन्। सेटिङमा मानव तस्करी अन्नपूर्ण पोस्टमा समाचार छ।
नेपाली सेनाले कोरोना संक्रमणबाट मृत्यु भएकाहरूको शव व्यवस्थापनमा सैनिक महिला परिचालन गरेको छ। त्यसका लागि उनीहरूलाई विशेष तालिम पनि दिइएको छ। सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार शव दहनमा अभ्यस्त गराउन सेनाले उपत्यका प्रेतनामा कार्यरत सैनिक महिलालाई एक साताको तालिम दिएको थियो। तालिममा सिपाही दर्जाका 10 सहभागी थिए। उनीहरूले 6 शव दहन गरिसकेको सैनिक प्रवक्ता सहायक रथी सन्तोष वल्लभ पौडेलले बताउनुभयो। आजको नयाँ पत्रिकामा समाचार छ।
र वीरगंजको मुख्य व्यापारिक केन्द्र घण्टाघर नजिकै करोडौं मूल्य पर्ने मन्दिरको जग्गा व्यक्तिले आफ्नो नाममा गराएको खुलासा भएको छ। वीरगंज महानगरपालिका 8 पर्ने घण्टाघर नजिकैको शिवा हस्पिटल रोडमा अवस्थित सुवर्ण मन्दिरको नाममा 1 कट्ठा 11 धुर 2 कन्वा जग्गा छ। उक्त जग्गा मध्ये मुख्य सड़कसँग जोडिएको 7 धुर जग्गा नसीमा खातुनले मालपोत कार्यालयबाट आफ्नो नाममा रजिस्ट्रेसन पास गराएकी हुन्। खातुनले बिहिबार रातारात एक्सावेटर लगाएर जग खनेपछि शुक्रबार हिजो बिहान वडा अध्यक्षसहित स्थानीयले उक्त जग्गामा पुगेर विरोध जनाएका छन्। विरोध पश्चात केही बेर तनाव समेत भएको थियो। सम्भावित झडपलाई ध्यानमा राखी मन्दिरको उक्त जग्गामा प्रहरी पनि परिचालन गरिएको छ। मन्दिरको जग्गा सुटुक्कै नामसारी अन्नपूर्ण पोस्टमा समाचार छ।
अब अन्तर्राष्ट्रिय समाचार। पछिल्लो 24 विश्वभर 6.5 लाख भन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ। अमेरिकामा सबैभन्दा बढी 2,14,000 जनामा संक्रमण पुष्टि भएको छ भने ब्राजिलमा 47,435, भारतमा 35,852 तथा टर्कीमा 32,736 जनामा कोरोना संक्रमण देखिएको छ। यस्तै रसियामा 27,403, इटलीमा 24,000, जर्मनीमा 23,500 तथा बेलायतमा 16,000 संक्रमित थपिएको पछिल्लो 24 विश्वभर 6,65,000 संक्रमित थपिएसँगै विश्वभर कुल संक्रमितको संख्या 6,61,83,000 पुगेको छ। यस्तै पछिल्लो 24 विश्वभर 11,800 जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। अमेरिकामा 2555, इटलीमा 814, ब्राजिलमा 674, मेक्सिकोमा 608, रसियामा 569 तथा भारतमा 487 जनाको मृत्यु भएको छ। यसँगै विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या 15,23,000 पुगेको छ। कोरोना संक्रमणपछि निको हुनेको संख्या 4,57,72,000 पुगेको छ।
अब खेल समाचार। बर्न्सलेलाई पराजित गर्दै बर्नमाउथ ईपीएफएल च्याम्पियनसिप फुटबलको शीर्ष स्थानमा उक्लिएको छ। गैराती सम्पन्न खेलमा पाउना टोली बर्नमाउथले बर्न्सलेलाई 4-0 गोलले पराजित गरेको हो। पहिलो हाफमा 2-0 गोलले अगाडि रहेको बर्नमाउथले दोस्रो हाफमा थप 2 गोल गरे। उसका लागि खेलको 12 मिनटमा फिलिप बेलिङले पहिलो गोल गरे भने 45 मिनटमा डोमिनिक सोलान्केले दोस्रो गोल थपे। दोस्रो हाफको 52 मिनटमा डिएगो रिकोले टोलीका लागि तेस्रो गोल गरे। त्यस्तै खेलको 68 मिनटमा साम सरिजले गोल गर्दै बर्नमाउथलाई 4-0 जित दिलाए। गैरातीको जितसँगै बर्नमाउथले 16 खेलबाट 30 अङ्क जोडेको छ। समान 16 खेल खेलेको बर्न्सले 19 अङ्कसहित 15 स्थानमा छ। अङ्क तालिकाको दोस्रो स्थानमा रहेको नर्विच सिटीको 15 खेलबाट 28 अङ्क छ। 15 खेलबाट 27 अङ्क जोडेको वाटफोर्ड तेस्रो स्थानमा छ। हामी नेपाल परिवेशको अन्त्यमा आइसकेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
कोरोना विरुद्धको खोप भण्डारणदेखि व्यवस्थापनसम्मको काम सुरु, आए लगत्तै सुरुमा स्वास्थ्य कर्मीलाई लगाइने।
नेकपामा दुवै अध्यक्षको अडान कायमै, आज सचिवालय बैठक। सत्ता र प्रतिपक्षी दलका कार्यालयमा शीर्ष नेताका कार्यकक्षमा ताला, निवासबाटै भेटघाट र गुटका गतिविधि।
वायु सेवा निगम बोर्डमा अर्का सदस्य पनि यति समूहकै। वैदेशिक मुद्रा भण्डारण हालसम्मकै उच्च, अब डलरमा लिएको ऋण रुपैयाँमा तिर्न पाइने।
विश्वभर एकै दिन 6.5 लाख बढी कोरोना संक्रमित थपिए। अमेरिकामा मात्रै 2,14,000 जनामा संक्रमण पुष्टि।
र च्याम्पियनसिप फुटबलमा बर्न्सलेलाई पराजित गर्दै बर्नमाउथ शीर्ष स्थानमा।
थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्राविधिक साथी संयोग नेपाललाई धन्यवाद। ईश्वरी र नरेन्द्र विदा हुन्छौ। नमस्कार।